रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल। तिहारको आज पाँचौं दिन, तिहार संस्कृति पनि, तिहार विश्वास पनि र मिलन र हार्दिकता पनि, तर तिहार र तिहार जस्ता पर्वहरूसँग अर्थतन्त्र पनि जोडिएको छ। हाम्रो आयातमुखी अर्थतन्त्र हो। विगत तीन महिनामा मात्रै झण्डै 2 खर्ब 70 अरबको आयात भएको बताइन्छ। दशैं तिहार जस्ता चाडपर्व मात्रै 50 देखि 60 खर्ब मुद्रा चलायमान हुने राष्ट्र बैंकको अनुमान छ। कोविड 19 का कारण थिलथिलो अर्थतन्त्रमा 2 वर्षकै सबभन्दा महत्वपूर्ण आर्थिक चहलपहल यस पालाको दशैं र तिहारमा भएको देखिन्छ। खुला अर्थतन्त्र अनियन्त्रित छ, यसमा उपभोक्ताको अधिकार कसरी सुरक्षित होला त? यी विषयहरू पनि संवाद र बहसका महत्वपूर्ण पाटा हुन्। आर्थिक समृद्धि खोजिरहेको मुलुकको छलफलको यो महत्वपूर्ण विषय हुन सक्छ। यस विषयमा आज हामी संवाद गर्छौं। आज हामीसँग एकजना बजार शास्त्री जो काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ, रोशी लामी छाने आज हामीसँग हुनुहुन्छ। उहाँ अंग्रेजी र नेपाली भाषामा अर्थतन्त्रको विषयमा व्यापक लेखिरहनु भएको, विश्लेषण गरिरहनु भएको एकजना आर्थिक विश्लेषक पनि हुनुहुन्छ। तिहारको मौकामा एकजना चोलीसँग तर अर्थतन्त्रको विषयमा गम्भीर छलफल गर्छौं। यतिखेर उहाँहरू टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। रोशीजी नमस्कार, तपाईँलाई रेडियो नेपालमा स्वागत छ।
धन्यवाद।
तिहारको आज पाँचौं दिन, भाइ टिका, तपाईँ पनि टिका लगाउने तयारीमा हुनुहुन्छ होला, आफ्नो किसिमले हुनुहुन्छ होला। रेडियो नेपाल परिवारको तर्फबाट तपाईँ र तपाईँ जस्तै सबै चेलीहरूलाई हाम्रो हार्दिक मंगलमय शुभकामना पनि छ। हजुर, अब संवाद शुरू गरौँ, हाम्रो मूल विषयतिर लागौं। जस्तो कि कोविड 19 पछिको यो पहिलो पटक नै होला दशैं र तिहारमा यस्तो उल्लेख्य चहलपहल भएको बजारमा, 2 वर्ष झन्डै सुनसान जस्तो बजार, यसपटक अलि धेरै चहलपहल भयो यो बजारमा भन्ने छ। आर्थिक दृष्टिकोणले यसलाई कसरी लिन सकिन्छ?
सर्वप्रथम चाहिँ म एउटा बजार शास्त्रको विद्यार्थी र मार्केटिङको अध्येताको हिसाबले यसलाई कसरी हेर्छु भने, यसमा दुईटा पक्षहरू, एकातिर चाहिँ हजुरको उत्पादक आयातकर्ता अथवा वितरक खुद्रा व्यापारीहरू, र अर्कोतिर चाहिँ हाम्रो आम उपभोक्ता, उहाँहरू चाहिँ सबैजना दुवै पक्ष चाहिँ एकदमै उत्साहित भएको वातावरण छ। किनभने कोभिडले हजुरले भने जस्तै हाम्रो अर्थतन्त्र नै धाराशायी भएको अवस्था थियो, र आम उपभोक्ताको चाहिँ क्रय शक्ति घटेर उपभोक्ताको मनोबल चाहिँ गिरेको अवस्था थियो, र त्यही भएर अहिले चाहिँ जुन किसिमको बजारमा जुन चहलपहल देखिरहेको छ, र आपूर्ति पनि एक किसिमले स्वाभाविक भएर गएको छ, र यसलाई हामीले स्वाभाविक नै पनि मान्नुपर्छ। र पहिले भन्दा चाहिँ धेरै उल्लेख्य हिसाबले वृद्धि त भएको होइन, तर यतिखेर चाहिँ आपूर्ति बजारमा कुनै किसिमको आपूर्ति सङ्कट अथवा भनौँ न आधारभूत वस्तुहरूमा चाहिँ को मूल्यमा चाहिँ ठुलो चलखेल भएर कालो बजारी भएका समाचारहरू खास चाहिँ त्यति आएको छैन यो तिहारको बेलामा चाहिँ, जुन चाहिँ कुन कोभिडको बेलामा चाहिँ जुन सामान सञ्चित गर्ने जुन प्रवृत्ति छ हाम्रोमा, जसलाई हामी होर्डिङ पनि भन्छौँ, त्यो एक दुई पटक देखिया थियो, सुनिया थियो, र अहिले चाहिँ त्यही भएर हाम्रो गतिविधिहरू चाहिँ स्वाभाविक गतिविधिमा, यो अर्थतन्त्र चाहिँ स्वाभाविक गतिविधिमा बढेको देखिन्छ, र आर्थिक गतिविधि चाहिँ बिस्तारै सामान्यकरणतिर उन्मुख भएको पनि देखिन्छ।
जस्तो हजुर, जस्तो महत्वपूर्ण कुरा गर्नुभयो, आयातकर्ताको कुरा गर्नुभयो, त्यो वितरक खुद्रा व्यापारीहरूको कुरा गर्नुभयो, उपभोक्ताको समेत यहाँले कुरा गर्नुभयो, यो स्थितिमा आपूर्तिमा कमी भएर दुःख हुन्थ्यो त्यो पनि त्यति देखिएन, कालोबजारी त्यति देखिएन, र अस्वाभाविक मूल्य वृद्धि पनि देखिएन भनेर जुन सुखद विश्लेषण गर्नुभयो नि, यसको कारण के हुन सक्छ?
एउटा एउटा पक्ष हेर्दाखेरि चाहिँ अब बिस्तारै जुन कोभिडको बेलामा जुन अर्थतन्त्र चाहिँ जुन थिलथिलो भएको थियो, त्यसपछि चाहिँ अलिक बिस्तारै त्यो स्वाभाविक हिसाबले राम्रो हुँदै आएको छ, र त्यो बेलामा चाहिँ कोभिडको बेलामा चाहिँ जुन किसिमको जीवन र जीविकोपार्जन सम्बन्धीको विषयमा नै छनौट गर्नुपर्ने एक किसिमको उपभोक्ताले किसिमको मनोवैज्ञानिक प्रेसर नै परेको थियो, त्यहाँबाट चाहिँ आम उपभोक्ताको मनोबल गिरेको अवस्था थियो, त्यसबाट चाहिँ हामी बिस्तारै अर्थतन्त्र चाहिँ स्वाभाविक लयमा चाहिँ फर्केर आएको भएर चाहिँ अलिक बिस्तारै क्रय शक्ति पनि बिस्तारै बढिरहेको छ, त्यो हिसाबले पनि अहिले बजार चाहिँ किसिमले त्यो हिसाबको कारणले पनि गर्दाखेरि सामान्य अवस्थामा चाहिँ फर्किन खोज्दै गएको अवस्था छ, र आपूर्ति सञ्जाल पनि अहिले खासै कुनै हिसाबले पनि टुटेको भत्किएको अवस्था पनि छैन। अहिले यतिखेर चाहिँ एउटा अर्को पाटो चाहिँ जुन चाहिँ हामीले समाचारमा पनि सुन्दै आएका छौँ, अहिले यो चाहिँ अलिकति उल्लेख्य पक्ष किन भइदियो भने, अर्थतन्त्रलाई चाहिँ अहिले यसलाई गतिवान बनाउन अथवा आर्थिक गतिविधिलाई प्रसय दिन चाहिँ जुन डिजिटल इकोनोमी भन्छौँ हामी, यो विद्युतीय अर्थप्रणाली चाहिँ को पनि ठुलो भूमिका रहेको छ, जसले गर्दा चाहिँ जस्तो हामी मोबाइल ब्याङ्किङका कुरा गरौँ अथवा भुक्तानी प्रणालीमा पनि यो डिजिटाइजेसनको कारणले गर्दाखेरि चाहिँ अर्थतन्त्रलाई टेवा नै पुगेको छ र यस्ता कुराहरू चाहिँ डिजिटाइजेसन चाहिँ सरकारले चाहिँ डिजिटाइजेसनलाई चाहिँ स्थायित्व दिने र यसलाई संस्थागत गर्नेप्रति चाहिँ सरकारको ध्यान पनि जानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
जस्तो दशैं तिहार जस्ता चाडपर्व हुने यस प्रकारको आर्थिक गतिविधिले समग्रमा हाम्रो मूल अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ?
हाम्रो जस्तो अर्थतन्त्र भनेको चाहिँ एक किसिमको चाडबाड अर्थतन्त्र नै हो, किनभने वर्षभरिकै उत्पादनहरू बजारीकरण अब छुट पाइने किन्ने मौसमी अर्थतन्त्र पनि भन्छु म यसलाई। हाम्रो बजारको संरचना पनि त्यस्तै किसिमको छ र यतिखेर माग र आपूर्ति दुवै बढेको पनि हुन्छ होइन, र नेपाल मात्रै पनि नभएर यो भारतीय महाद्वीपमा पनि हेर्दाखेरि चाहिँ अर्थतन्त्रको झन्डै झन्डै 60-70% हाराहारीमा चाहिँ चाडबाडको बेलामा चाहिँ अर्थतन्त्र चाहिँ चलायमान हुने गरेको छ र यो नेपाल मात्रै नभएर विश्वमै पनि हजुरको जस्तो यो ठुलो पर्वहरू चाडपर्व क्रिसमस भयो अथवा नयाँ वर्ष भयो त्यसमा चाहिँ अर्थतन्त्र चलायमान हुने गर्छ र यो स्वाभाविक पनि हो र सबै खालको वस्तुहरू अथवा सेवाहरू पनि नासवानदेखि जस्तो हामी मासु अब तिहारको बेला भएर फलफुल मिठाई देखि लिएर अब ड्युरेबल पर्चेज भन्छौँ हामी जसलाई स्थायी खपतका वस्तुहरू गरगहनादेखि लिएर रेफ्रिजिरेटर गाडीहरू हामी यही 2-3 महिना भनौँ न यो दसैँदेखि तिहार छठसम्म चाहिँ हामीले धेरै जसो बिक्री भएको देखिन्छ। गाडीको हकमा चाहिँ 70% नै गाडीको बिक्री यो समयमा भएको देखिन्छ र दसैँ तिहारमा हुने छुटका कारणले पनि जुन किसिमका अफरहरू दिइन्छन् उपभोक्तालाई चाहिँ अनि विक्रेतालाई पनि त्यही मनोविज्ञानले चाहिँ त्यही विश्वासमा चाहिँ विक्रेताहरूले पनि चाडपर्वमा बेच्न सकिन्छ है भनेर बिक्री गर्न खोज्ने र आम उपभोक्ताको पनि यतिखेर चाहिँ डिस्पोजेबल इन्कम खर्चयोग्य अंश चाहिँ बढेको हुन्छ चाडपर्वको बेलामा। त्यो बेला त्यो भएको भएर दुवैतिर एकातिर आपूर्तिकर्ता र अर्कोतिर मागकर्ताको पनि मनोविज्ञान चाहिँ यतिखेर बुलिस हुन्छ उछाल आएको भएर यतिखेर सामान्य समयभन्दा पनि हाम्रो जुन किसिमको सांस्कृतिक परम्परा छ जुन चाडपर्वमा रमाइलो गर्ने त्यस्तै गरी आर्थिक परम्परा पनि बसेको छ। यो संस्कृति भन्दा बाहेक चाडपर्वमा चाहिँ किनमेल गर्ने जुन किसिमको आर्थिक परम्परा नै बनिसकेका छ भन्दा पनि ठिकै होला।
हजुर, जस्तो यहाँले पनि भन्नुभयो गाडी होला घर घरायसी सामान होला हामीले फुलै कति धेरै आयात गऱ्यौँ भनेका छौँ, फुल होला त्यो मसलाहरू होलान् फलफुलहरू होलान् यी सबै कुराको खरिद बिक्री आफ्नो ठाउँमा छँदैछ, सँगसँगै यो चाडपर्व पर्वमा मात्रै 50-60 अर्ब मुद्रा चलायमान हुने राष्ट्र बैङ्कले अनुमान गरेको छ, तर यो रकम उपभोगमा बढी खर्च हुन्छ। अघि पनि यहाँले सङ्केत गर्नुभएको थियो उपभोगमा खाएर पिएर रमाइलो गरेर खर्च हुन्छ यत्रो विधि पैसा, यसले अर्थतन्त्रमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ?
यसमा चाहिँ अब जस्तो हजुरले भन्नुभयो यो मुद्राको कुरा होइन, यो चाहिँ मौद्रिक पक्षसँग जोडिन आउने कुरा हो जुन अब जस्तो वर्षभरि नै हामी जुन चलन चल्तीमा नआउने नोटहरू साटेर पुरानो नोटहरू साटेर नयाँ नोट लिने जुन चलन छ दसैँदेखि तिहारसम्म चाहिँ यो कारणले गर्दा राष्ट्र ब्याङ्कमा नोटहरू फिर्ता भएर आउँछ फर्केर आउँछ र मुद्राको गतिको हिसाबले यो राम्रै पक्ष हो किनभने अब थुप्रो भएर नोटहरू चाहिँ कलेक्ट हुने टाइम पनि यो हो एउटा चाहिँ प्रचलनमा नआएका नोटहरू यसलाई हामी टेक्निकल भाषामा चाहिँ भेलोसिटी अफ मनी पनि भन्छौँ जुन चाहिँ यो नोट चाहिँ एउटा हातबाट अर्को हातमा सर्ने एउटा क्रिया र यो मुद्रा चलायमान हुने बहाना पनि हो र चाडपर्वमा नयाँ नोट साट्ने जुन परम्परा चलिआएको छ त्यसले मुद्रा प्रदायका दृष्टिले चाहिँ त्यो राम्रो मानिन्छ तर मुद्राकै नोटकै पनि आयुको कुरा पनि यसमा धेरै समाचार पनि आएका छन् जस्तो हाम्रो परम्परामा चाहिँ नोटमा हामी अबिरहरू लगाउने प्रवृत्तिले गर्दा चाहिँ नोटकै आयुका कुराहरू छन्। अब बिस्तारै अघि मैले जुन डिजिटाइजेसनको कुरा गरेको थिएँ सुरुमा यो डिजिटाइजेसन अथवा अनलाइन पर्चेजका कुरा डिजिटल पर्चेजले गर्दा चाहिँ बिस्तारै अब चाहिँ हामी क्यास बेस्ड इकोनोमीबाट क्यासलेस इकोनोमीतिर जानुपर्छ होइन। अहिले चाहिँ अब जुन किसिमले डिजिटल अर्थतन्त्रको अवस्था छ यो चाहिँ अलिकति साङ्गीतिक हिसाबले मात्र देखिया छ, विशेष त सहरी सहर केन्द्रित जहाँ चाहिँ हामी अहिले सहरमै मात्र पनि खुद्रा कारोबारमा चाहिँ सहरी क्षेत्रमा झन्डै 22% किनमेल चाहिँ डिजिटल इकोनोमीबाट डिजिटल अर्थतन्त्रमा अनलाइन प्लेटफर्ममा भइरहेका छन्। तर बिस्तारै हाम्रो समग्र अर्थतन्त्र त्यतैतिर ढल्किनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
हजुर, जस्तो रोशी लामिछानेज्यू एकजना बजार शास्त्री हुनुहुन्छ, तपाईँ काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ, मैले अघि नै भने एकजना आर्थिक विश्लेषक पनि हुनुहुन्छ, हामीले अहिले यो जो डाटामा र जो सकारात्मक कुराहरू गर्यौँ, यो किनमेल खपत बढी हुनेदेखि पैसा साट्नेसम्म जो कुरा गर्यौँ, एउटा अलिकति व्यवहारिक भएर हेर्दाखेरि आफ्नो हैसियत भन्दा अलि बढी देखासिकी गर्ने प्रतिस्पर्धा गर्ने चलन चाहिँ चाडपर्वमा हुन्छ, यसले चाहिँ गरिबलाई झन् गरिब बनाउने अथवा अरूले जस्तै गर्नुपर्ने 365 दिन चाहिँ बरु भोकै आधा पेटै बसेर खाजै नखाएर साँचेको पैसा नि पर्वको दिन एक दिन चाहिँ वात्त खर्च गर्ने जुन चलन छ नि, यो मनोविज्ञानलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ?
यो मनोविज्ञान चाहिँ हाम्रो राष्ट्रमा मात्र नभएर यो फेस्टिभ मेन्टालिटी भनेको परम्परादेखि नै आएको हो र संसारभरि नै यसको प्रचलन पनि हो। जुन हजुरले भन्नुभयो, ऋणै गरेर भए पनि हामीले किसिमको चाडपर्वमा चाहिँ विशेष त अब खर्च गर्नुपर्ने जुन किसिमको हाम्रो परम्परा छ त्यसमा चाहिँ जुन सांस्कृतिक हाम्रो सांस्कृतिक र सामाजिक पक्ष लाई चाहिँ पछिले नै गर्दा चाहिँ कन्ज्युमरको साइकोलोजी अथवा उपभोक्ताको मनोविज्ञानलाई चाहिँ ड्रिभन गरेको हुन्छ। त्यही भए भएर चाहिँ राम्रो लाउने मिठो खाने भन्ने कुराहरू, तर चाडपर्वमा चाहिँ जुन हामी आम उपभोक्ताको इकोनोमिक रेसनललाई चाहिँ यही सामाजिक र सांस्कृतिक पक्षले चाहिँ उछिनेको हुन्छ, ओभरटेक गरेको हुन्छ। त्यही भएर हामी धेरै जस्तो कथाहरू होइन ऋणै लागेर घरकै बेचेका गुमाएका कथाहरू पनि सुन्दै आएका छौँ। तर चाडपर्वमा हुने खर्चलाई चाहिँ हामीले अन्यथा चाहिँ भन्न मिल्दैन, किनभने अब त्यो देखाउनका लागि अथवा परम्परा कायम गर्नका लागि पनि त्यो गर्नु नै पर्छ। तर एक किसिमले यो भन्दै गर्दा पनि राशनल हिसाबले चाहिँ अथवा तर्कसङ्गत हिसाबले खर्च गर्ने बानी को परिपाटी चाहिँ विकास गर्न जरुरी छ। विक्रेता उपभोक्ता बुलिस मोडमा हुन्छन्, खर्च गर्न रुचाउँछन्, गर्नुपर्ने बाध्यता हुन्छ भने तापनि त्यसमा अलिकति राशनल कन्जम्सन पनि महत्त्वपूर्ण हुन्छ। र चाडपर्वले चाहिँ हाम्रो सांस्कृतिक महत्त्वलाई उजागर गर्ने हुँदाखेरि चाहिँ अहिलेको विचारवान पुस्ताले चाहिँ त्यसलाई अलिकति विचार पुर्याएर खर्च गर्नतिर लाग्यो भने त्यो बढी स्थायी हुन्छ।
जस्तो म्याडम यसरी छलफल गर्ने सन्दर्भ उठेपछि हिजो अस्ति त हामीले पर्वमा पर्वको सांस्कृतिक धार्मिक पक्षहरूमाथि विज्ञ विश्लेषकहरू संस्कृतिविदहरूसँग व्यापक विश्लेषण गर्यौँ। आज चाहिँ मलाई अलिकति अर्थतन्त्रमाथि विश्लेषण गर्न मन लागेपछि हिजो मैले बजार अलिकति व्यक्तिगत रूपमा अनुगमन गरेको थिएँ, मलाई एउटा अन्तर्वार्ता मात्रै भन्दा नि अन्तर्वार्ता गर्दा म आफू पनि केही सिकौँ र मेरो श्रोतालाई नि केही कुरा पुगोस् भन्ने लाग्छ। हिजो मैले चाहिँ फूल बेच्ने बजारहरूमा व्यक्तिगत रूपमा यो अर्थशास्त्रको हिसाबले होइन एउटा संचारकर्मी रूपमा म बजारमा जाँदाखेरि बुढी आमाले डोकामा फूल लिएर आउनुभयो र उहाँले 1 किलो फूल किलोको हिसाबले 70 रुपियाँ किलोमा बेच्नुभयो अनि त्यो देखेँ मैले। त्यो 70 रुपियाँ किलोमा बेचेको फूल 1 किलो फूलको 3 माला बन्दो रहेछ। त्यो 3 माला चाहिँ छेउमै झुन्डाएको मालाको मूल्य कति भनेको उसले एउटा मालाको 1000 भन्यो। त्यो बुढी आमाले डोकामा फूल ल्याउनु भयो 70 रुपियाँमा र बेचेर जानुभयो च्यातिएको धोती लगाएर, तर त्यो फूल किन्ने मान्छेले 3 माला बनाएर ती छेउमा 3000 बेच्यो। कस्तो लाग्छ? तपाईँ पनि एउटा चेली हुनुहुन्छ, के भन्नुहुन्छ? यस्तो छ हाम्रो बजार।
यो चाहिँ अब सामान्य रूपमा हाम्रो यो हाम्रो अर्थतन्त्रको अथवा कुनै पनि अर्थतन्त्रको यसमा अलिकति पृष्ठभूमिमा लाग्छु पहिला।
हुन्छ, हस्।
मुलुकमा कुनै पनि मुलुकमा भनौँ न अब यस्तो औद्योगिकरण यसको उत्पादकत्व वृद्धि मा चाहिँ यसको उद्योगका ब्याकवर्ड र फरवर्ड लिङ्केज जसलाई हामी भन्छौँ पृष्ठ र अग्रह सम्बन्ध एकदमै अन्तर्निहित हुन्छ होइन आफैमा। यो यति नभइकन कुनै पनि अर्थतन्त्र आत्मनिर्भर पनि हुन सक्दैन र हाम्रो जस्तो अर्थतन्त्र चाहिँ जहाँ चाहिँ हामी इम्पोर्ट डिपेन्डेन्ट भन्छौँ आयात निर्भर अर्थतन्त्र छ हामी, जसले गर्दा चाहिँ हामी धेरै जस्तो परम्परागत उपभोगका वस्तुहरू चाडपर्वमा पनि जस्तो फुलमालाको कुरा हजुरले उठाउनु भयो यो प्रसङ्ग होइन। हामीले फुलमालाको कुरा नै गर्यो भने पनि तथ्याङ्कले के देखाउँछ भने हामीले विगत केही वर्षदेखि नै भनौँ 80% 90% हाराहारीमा चाहिँ फुल हामी आयातै गरिरहेछौँ। त्यस्तै गरी अब हाम्रो परम्पराको हिसाबले कुरा गर्दा पनि अब जस्तो यो चाडपर्वकै बेलामा चिनी तेल होइन आधारभूत वस्तुको मूल्य वृद्धि हुने नपाउने जुन समस्या छ त्यसलाई हामीले अलिकति निट्योल गर्नको लागि चाहिँ हाम्रो जुन प्रवृत्ति छ त्यसलाई हामी अलिकति बदल्नुपर्ने जस्तो पनि म देख्छु. जस्तो कि हामी पहिले पहिले सेलरोटी बनाउँदाखेरि सक्खरको प्रयोग हुन्थ्यो धेरै. त्यो एक किसिमले अब यो ठ्याक्कै अर्थतन्त्र नभए पनि कन्ज्युमर साइकोलोजी मनोविज्ञानसँग रिलेट हुन आउने कुरा हो. राष्ट्रवाद हामीमा चाहिँ हामीमा पनि राष्ट्रवादी भावना हुनु पर्यो जस्तो लाग्छ. जुन किसिमले हामी राष्ट्रप्रेमको भावना अनि आफ्नै सामान प्रयोग गरौँ भन्ने किसिमको सचेतना जबसम्म हामीमा पनि आउँदैन हामी चाहिँ आयातै गरिरहन्छौँ. र जस्तो अहिले पनि हामी देखिरहेछौँ बजारमा हामी जहाँ जुम्लाको स्याउ ओखरहरू चाहिँ छन् तैपनि हामी सीमापारी चाहिँ त्यही वस्तुहरू चाहिँ आयात गरिरहेछौँ. त्यो कारणले गर्दा चाहिँ अहिले यो एकदमै छोटो कमेन्टको हिसाबले चाहिँ यो आयातलाई चाहिँ हामी कसरी प्रतिस्थापन गर्न सक्छौँ त्यसको लागि चाहिँ हामीले व्यापक हिसाबले एउटा कम्प्रिहेन्सिभ नेसनल पोलिसीको आवश्यकता पर्छ. राष्ट्रिय नीति निर्माणको पनि जरुरी छ यसमा होइन. अनि यसमा जुन हामीले मिडलम्यानको कुरा पनि गऱ्यौँ हाम्रो अर्थतन्त्रको स्वरूप छ जुन जसमा चाहिँ उत्पादक भन्दा पनि मिडलम्यानहरूले चाहिँ बढी कमाउने जुन हाम्रो एक किसिमको स्वभाव नै भएको देखिन्छ त्यसलाई चाहिँ हामीले बिस्तारै त्यसलाई बदल्नु पनि पर्छ.
मैले केही समय अघि अर्थ सचिवज्यूसँग पनि संवाद गरेको थिएँ सम्भवतः दशैंको सन्दर्भ पारेर होला. त्यो बेला एउटा निकै चलन चल्तीमा आएको एउटा कुरा थियो हामीले लगाउने जनै त्यो डोरफ बाटेर जनै बनाएर लाउनु पनि नसकेर जनै पूर्णियाको आसपास 14 करोडको चाहिँ जनै आयात भयो भनेर समाचारहरू पनि पढेका थियौँ. अहिले थियो 80-90% फूल पनि हामी विदेशबाट ल्याइरहेछौँ जो माला एउटा 1000 बिकिरहेछ बजारमा सरदर मूल्यमा काठमाडौँमा. भनेपछि यो हामीले आफैले उत्पादन गर्न सक्ने र हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्ने प्रशस्त ठाउँ हुँदाहुँदै पनि अघि म्याडमले भन्नुभएको जस्तो त्योतर्फ चाहिँ हाम्रो ध्यान पुगेन. एउटा बजार शास्त्रीको हिसाबले तपाईँलाई के लाग्छ?
ध्यान नपुगेकै पनि हो र हामीले सजिलो बाटो पनि अप्नाएको जस्तो देखिन्छ. र यसमा चाहिँ राज्य संयन्त्रले चाहिँ उत्पादन बढाउने हो भने चाहिँ हामीले कच्चा पदार्थदेखि लिएर श्रम भयो होइन अहिले बिजुली बढेको पनि छ र पुँजी अथवा उचित मानव श्रम शक्तिहरू चाहिँ परिचालन गर्न सक्नुपर्छ. त्यति भयो भने चाहिँ अलिकति अर्थतन्त्रलाई टेवा पनि पुग्छ. हामीले ड्युरेबल गुड्सहरू भन्दा पनि आधारभूत वस्तुमा चाहिँ हामी अलिकति आत्मनिर्भर हुनु पर्यो. अर्थतन्त्रको हिसाबले चाहिँ कमसे कम आधारभूत उपभोगमा सामग्री मुलुकले आफै उत्पादन गर्न प्रयत्न गर्नुपर्छ र सक्नु पनि पर्छ. यसले अर्थतन्त्रलाई टेवा पनि दिन्छ र हामीले हाम्रो उत्पादन सबै क्षेत्रमा नभए तापनि अब हजुरले भने जस्तै तिहारमा उपयोग हुने अथवा चाडपर्वमा उपयोग हुने बेसिक गुड्सहरू चाहिँ हामीले यहीँ नै कसरी त्यसलाई प्रतिस्थापन गर्न सकिन्छ भन्नेतिर ध्यान दिनुपर्छ. र चाडपर्वमा चाहिँ फेरि कस्तो पनि भइदिन्छ भने अलिकति हामी सिजनल्ली मोटिभेटेड भए हुन्छौँ होइन. धेरै किसिमका मोटिभेसन हुन्छन् कन्ज्युमरमा उपभोक्तामा चाहिँ. र हाम्रो जस्तो चाहिँ चाडपर्वमा चाहिँ अथवा चाडपर्व मात्र नभएर चाहिँ हाम्रो जस्तो संस्कृति परम्परा जहाँ चाहिँ सांस्कृतिक सामाजिक महत्त्व पाउने अरू पनि अवसरहरू जस्तो हामी बिहे भोज होइन व्रतमन्दहरूमा चाहिँ उपभोक्ताले चाहिँ खर्च गर्ने जुन किसिमको मनोविज्ञान हुन्छ त्यो चाहिँ अलिकति इरासनल भइरहे पनि हुन्छ आर्थिक हिसाबले जस्तो हामी असङ्गत भन्छौँ. अब यो स्पेन्डिङ कल्चर चाहिँ इरासनल भए तापनि अर्थतन्त्रको हिसाबले सोच्दाखेरि चाहिँ त्यसले राम्रै त्यसका राम्रा पक्ष पनि छन् किनभने अर्थतन्त्र चलायमान गर्नको लागि चाहिँ उपभोक्ताहरूले खर्च गर्न जरुरी पनि छ. तर त्यसका नकारात्मक पक्षहरू पनि रहेका छन्. अघि पनि हामीले कुरा गऱ्यौँ ऋण गरे पनि खर्च गर्नुपर्ने. तर हामीले जुन अहिले ग्रामीण पक्षमा त धेरै नहोला तर सरकार यो सहरी क्षेत्रमा चाहिँ विशेष त हाम्रो जुन किसिमको एउटा कल्चर डेभलप भइरहेको छ जसमा चाहिँ हामी इन्स्टलमेन्टमै भए पनि घर किन्ने गाडी किन्ने चाडपर्व मनाउने विदेशी चाडपर्वदेखि लिएर स्वदेशी चाडपर्व मनाउने जुन किसिमको अहिले लहर चलेको छ त्यसले गर्दा अर्थतन्त्रलाई चाहिँ टेवा पुगेको छ. तर फेरि पनि मैले दोहोऱ्याउँछु यो चाहिँ हामीले आधारभूत उपभोगमा आउने वस्तुहरूलाई चाहिँ हामीले सबभर देशमै उब्जनी गर्नेतिर ध्यान जानुपर्छ, अरूलाई चाहिँ बिस्तारै अनि त्यसमा हामी लाग्न सक्छौँ।
जस्तो यसैलाई अलिकति प्रश्न बनाऊ, हाम्रो त आयातमुखी अर्थतन्त्र हो र चालु आर्थिक वर्षको 3 महिनामा मात्रै 2 खर्ब 70 अर्बको आयात भयो भनेर भनिएको छ र दशैं तिहारमा हुने आयातको त पूर्ण आँकडा आइसकेका पनि छैन र चाडपर्वमा खपत हुने यस्तो वस्तुहरू हाम्रो उत्पादन होइनन् जो भर्खर यहाँले पनि भन्नुभयो, यसले मुलुकलाई दीर्घकालीन रूपमा त घाटा नै पुर्याइरहेछ है।
बजार अर्थतन्त्र भने चाहिँ हाम्रो आयात गर्नको लागि मात्र पनि होइन, यो निर्यात गर्न अथवा आयात प्रतिस्थापन गर्नको लागि पनि खुला हुनुपर्छ र यो खुला भयो भने मात्र हामीले त्यसको पूर्ण लाभ लिन सक्छौँ र त्यसको लागि थप कानुनी र संरचनात्मक व्यवस्था पनि जरुरी छ जस्तो म देख्छु। अर्को चाहिँ हजुरले भन्नुभयो जुन बजार अनियन्त्रित छ भन्नुको मतलब राज्यले जुन किसिम इनिसिएटिभहरू लिएको छ त्यो चाहिँ अलिकति साङ्केतिक हिसाबले मात्र देखिएको छ, जस्तो उचित मूल्य निर्धारणका कुराहरू अब चाडपर्व बेलामा मात्रै अनुगमन भन्ने कुरा गर्ने कुरा होइन, यो वर्षभरि नै बजारमा सरकारले आफ्नो उपस्थिति जनाउन सक्नुपर्छ राज्य संयन्त्रले। अब र कुरा गरौँ, राज्य संयन्त्रले नियन्त्रण गर्न नसक्दा पनि हामी आम उपभोक्ताले पनि अलिकति सचेत भएर वस्तुको गुणस्तर र मूल्यबारे चाहिँ हामी आफै निर्णय गर्न सक्ने सचेतना चाहिँ हामीले पनि विकास गर्नुपर्छ, त्यसपछि मात्रै उपभोक्ताको हक सुनिश्चित हुन्छ जस्तो लाग्छ मलाई। नेपालमा चाहिँ अब वास्तवमै भन्यो भने पनि उपभोक्ताको जागरण, सचेतता र अधिकारका लागि काम गर्ने कुनै एउटा संस्था पनि छैन र विद्यालय कलेजमा युनिभर्सिटी लेभलमा विश्वविद्यालय लेभलमा पनि हामी उपभोक्ता अधिकारका बारेमा कमै मात्रै पढाइ हुन्छ। जस्तो उदाहरणको लागि हामी कुनै पनि वस्तु उत्पादित वस्तुमा प्रयोग हुने त्यो वस्तुको मूल्य समय सीमा आदिहरू चाहिँ अनिवार्य रूपमा राख्नुपर्ने जुन किसिमको व्यवस्था छ अन्य मुलुकहरूमा चाहिँ हाम्रोमा चाहिँ अझै पनि राज्यबाटै पनि त्यो हुन सकेका छैन। त्यही भएर हामीले मलाई के लाग्छ भने यस्ता कुराहरू चाहिँ चाडपर्वमा मात्रै हामी एकदमै कन्सन्ट्रेट नभएर वर्षभरि नै यसबारेमा चासो दिन पर्यो, यो सधैँभरि चाहिने कुरा हो, उपभोक्ता पनि जानकार हुन पर्यो होइन, त्यति भएपछि मात्रै एउटा असल र अनुशासित बजारको सुनिश्चितता हुन्छ, त्यो पनि अहिले चाहिँ भएको अवस्था म देख्दिनँ खासै।
जस्तो हामी अखबारहरूमा पढ्छौँ समाचारहरूमा थाहा पाउँछौँ कि अन्तर्राष्ट्रिय सन्दर्भमा पनि प्रसिद्ध विश्वविद्यालयहरूले बजारमा देखेका यस्ता समस्याहरूमाथि आफ्ना विद्यार्थीहरूलाई अनुसन्धान गराउँछ, रिसर्च गराउँछ र त्यो रिसर्चबाट आएको जो नतिजा हो त्यो चाहिँ सरकारलाई दिन्छ र सरकारले त्यसले चाहिँ नीति निर्माणमा गर्नलाई चाहिँ सहयोगी सामग्री रूपमा लिन्छ भनेर हामी पढ्छौँ। तपाईँ पनि काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ, एकजना बजारशास्त्री हुनुहुन्छ, तपाईँ यस्तो राम्रो विश्लेषण गरिराख्नु भएको छ, यो बजारका यी समस्याहरूमाथि हाम्रो विश्वविद्यालयहरूमा शोधहरू नहुनु, छलफलहरू नहुनु, व्याख्या विश्लेषणहरू नहुनु, अनुसन्धान नहुनु र भएका चिज पनि सरकारसम्म पुगेर सरकार र विश्वविद्यालयको प्राज्ञहरूको बीचको अन्तर सम्बन्ध छलफल नहुनु, यो कतै केही कुरा अभाव खड्किरह जस्तो देखिन्छ नि है।
हजुर, हजुरले ठ्याक्कै कुरा उठाइ नै हाल्नुभयो, यो शोधको अभाव पक्कै पनि छ र त्यही कारणले पनि होला हामीमा चाहिँ के समस्या हो भन्ने कुराको सही पहिचान पनि हुन सकिरहेको छैन। जस्तो अब अघि हामीले भन्यौँ अनुगमनकै कुरामा पनि फेरि म जान्छु एकपटक, जस्तो हामी अनुगमन भनिरह हुन्छौँ, अब जस्तो मलाई के लाग्छ भने जस्तो सुकै प्रभावकारी राज्य भए पनि कुनै पनि अब वस्तुको माग सुनिश्चित गर्नको लागि चाहिँ त्यसको अथवा त्यसको गुणस्तर नियन्त्रण गर्नको लागि त्यसको उचित मूल्यमा बिक्री भइरहेको छ कि छैन भन्ने कुरा चाहिँ व्यावहारिक रूपले सबै प्रभावकारी हिसाबले चाहिँ यसलाई नियन्त्रण गर्न चाहिँ एकदमै गाह्रो कुरा होला, असम्भवै होला सायद, किनभने बजार भनेर चाहिँ एकदमै हाम्रो हजारौँ किसिमको वस्तु सेवाहरू को एउटा किसिमको एउटा बृहत इको सिस्टम हो, यसलाई अनुगमन गरेर बजार व्यवस्थालाई चाहिँ सुधार गर्ने चाहिँ चुनौतीपूर्ण कुरा हो। तर त्यो भन्दैमा हामीले चाहिँ अनुगमन मात्र गरेर मात्र पनि पुग्दैन, अहिले भइरहेको अनुगमन चाहिँ एक किसिमको लिप सर्भिसको रूपमा मात्रै देखिरहेको छु म, अघि पनि मैले त्यसमा कुरा राखेँ, अब अहिले चाहिँ कस्तो लाग्छ भने हरेक पक्षमा राज्य उपस्थिति हुन नसके पनि यसमा उपभोक्ता अथवा वितरक अथवा विक्रेताहरू आफै पनि जो जसले व्यवसाय चलाउनुहुन्छ उहाँहरू अलिकति इमान्दार भएर अलिकति नाफा स्वच्छ हिसाबले नाफा कमाउनेतर्फ लागेर अथवा नैतिकवान र प्रतिबद्ध भएर लाग्नुपर्छ। उपभोक्ताको हकमा पनि उपभोक्ताले पनि म कुन सामान किन्दैछु, कुन मूल्यमा किन्दैछु, कसरी उपभोग गर्दैछु भन्ने कुरातिर सचेत हुनपर्छ, मूल्यको जानकारी लिनुपर्छ, कर सम्बन्धी पनि जानकारी लिनुपर्छ। र यसका साथसाथै चाहिँ अर्को मैले देखा पाएको चाहिँ जस्तो उपभोक्ता सामान्य उपभोक्ताको गुनासो होइन उसले उचित मूल्य पाएन, ठगी भयो, अब डिजिटल इकोनोमीमा यस्ता कुराहरू बिचमा आएका पनि छन् र सामान्य अर्थतन्त्रमा पनि भएका समस्याहरू हुन् यो यस्तो खालको गुनासो र उजुरीलाई चाहिँ छिटोभन्दा छिटो सम्बोधन गर्ने राज्य प्रणाली पनि उपस्थित हुन जरुरी छ र तत्पर पनि रहनुपर्छ।
हुन्छ म्याडम, आजलाई समय यति रह्यो, मिठो संवाद गर्यौं, तिहारको दिन बिहानै संवाद गर्न पाइयो, खुसी व्यक्त गर्छु र यहाँलाई धेरै धेरै धन्यवाद। यहाँ हुनुहुन्थ्यो काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुने एकजना बजार शास्त्री समेत रहनुभएकी रोशी लामिछाने, जो आर्थिक विश्लेषक हुनुहुन्छ र विभिन्न जर्नलहरूमा उहाँका अर्थशास्त्रसँग जोडिएका सामग्रीहरू प्रकाशन भइरहेका छन्। उहाँसँग यही सम्वादका साथ आजको अन्तर सम्वाद यहीँ सकिन्छ। आज तिहारको पाँचौं र अन्तिम दिन भाइटिका, यहाँहरूको टिका सफल रहोस्, सुखद रहोस्, स्वस्थ रहनुहोस्, तन्दुरुस्त रहनुहोस् र आफ्नो अर्थतन्त्र, आफ्नो आय स्तर र आफ्नो कक्षालाई पनि ध्यान दिएर चाडपर्व मनाउनुहोस्। हामी त्यसरी मनाउन सकौँ यही आग्रहका साथ आजको अन्तरसम्वादबाट साथीहरू पराग पोखरेल र शंकर भण्डारीका साथै म नवराज लम्साल विदा माग्छु। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।